सुबह बहार बन के जो आई सदाए दोस्त, एक एक खबर हयात का सामान बन गई। जामे जम, पेशकश रेडियो तेहरान।
अजीज सामीन, मोहम्मद व आले मोहम्मद पर दुरूद व सलाम के साथ दीनी व अखलाकी मालूमात पर मुश्तमिल प्रोग्राम जामे जम लेकर हाजिर हैं। हुसैन अख्तर का सलाम कबूल कीजिए। फरजंदे रसूल हजरत इमाम मोहम्मद बाकिर अलैहिस्सलाम फरमाते हैं, जब खुदावंद आलम किसी को इज्जत देना चाहता है और वो बंदा किसी गुनाह में मुब्तला हो जाए तो खुदावंद आलम उसको किसी बीमारी या फक्र में मुब्तला कर देता है। सुनते रहिए जामे जम। आजमाइश इलाही में कामयाब होने का एक और अहम आमिल जो कुरान करीम की बाज़ आयतों से इस्तेफादा होता है, यह है कि खुदावंद आलम सूरह आराफ की 96 आयत में इरशाद फरमाता है, अगर अहले करिया ईमान ले आते और तकवा अख्तियार कर लेते तो हम उनके लिए जमीन और आसमान से बरकतों के दरवाजे खोल देते, लेकिन उन्होंने तकजीब की तो हमने उनको उनके आमाल की गिरफ्त में ले लिया। जाहिर सी बात है कि जो भी खुदा की राह में जिहाद करता है और आजमाइश इलाही व बला और गिरफ्तारियों में सब्र करता है और खुदा पर ईमान रखता है तो खुदावंद आलम उसे अपने रास्ते की तरफ हिदायत करता है ताकि इस रास्ते को इंतखाब करने में उसे कोई दुश्वारी न हो, और जो हमारी राह में जिहाद करते हैं हम उन्हें जरूर अपने रास्ते की हिदायत करेंगे और बतहकीक अल्लाह नेकी करने वालों के साथ है। आजमाइश इलाही में कामयाब होने के लिए एक आमिल ये भी है जिसे कुरान करीम ने सराहत के साथ बयान किया है। खुदावंद आलम ने तमाम पैगंबरों को आजमाइश में डाला है और उन्होंने इस आजमाइश में एक मुस्बत किरदार अदा करके खुदा के बुलंदतरीन मकामात और दर्जात को हासिल किया है। इनमें से एक हजरत इब्राहिम अलैहिस्सलाम हैं जो मुख्तलिफ व मुतअद्दिद इम्तिहानात इलाही में कामयाब हुए और अल्लाह ने उन्हें मकाम इमामत पर फायज किया। इरशाद कुदरत होता है उस वक्त को याद करो जब खुदा ने चंद कलिमात के जरिए इब्राहिम का इम्तिहान लिया और उन्होंने पूरा कर दिया तो उसने कहा कि हम तुमको लोगों का इमाम बना रहे हैं। हजरत इब्राहिम अलैहिस्सलाम ने अर्ज किया कि मेरी जुर्रियत, इरशाद हुआ ये ओहदे इमामत जालिमीन तक नहीं पहुंचेगा। अगर इंसान आजमाइश इलाही में पैगंबरों के इस अक्सुल अमल की तरफ मुतवज्जे हो तो ये उसकी रूह की तकवियत का सबब और आजमाइश इलाही में कामयाब होने का बाइस बनता है। ये भी इम्तिहान इलाही में कामयाब होने का एक आमिल है जो इंसान के अकीदे और तफक्कुर को ऐसी कुव्वत अता करता है कि जिसके वसीले से इम्तिहान इलाही में सब्र तहम्मुल करने में आसानी हो जाती है। कुरान करीम की बाज़ आयतों में इसके बारे में सराहत के साथ बयान हुआ है। हजरत नूह अलैहिस्सलाम जब खुदा के हुक्म से कश्ती बनाने पर मामूर हुए तो इरशाद हुआ, हमारी निगाहों के सामने हमारी वही की निगरानी में कश्ती तैयार करो और जालिमों के बारे में मुझसे बात न करो कि ये सब गर्क हो जाने वाले हैं। आयत में मेरी निगाहों के सामने से मुराद ये है कि हमारे इल्म के सामने बनाओ। फिर खुदावंद आलम ने हजरत नूह अलैहिस्सलाम को एक ऐसी कुव्वत कल्बी अता की कि दुश्मनों के इस्तेहजा से उनके कुव्वत कल्ब पर कोई असर नहीं हो। مفسر قرآن آیت اللہ العظمیٰ مکارم شیرازی تفسیر نمونہ میں اس آیت کے ذیل میں فرماتے ہیں کہ ہماری آنکھوں کے سامنے کہنا اس بات کی طرف اشارہ ہے کہ آپ کی یہ تلاش و کوشش ہمارے سامنے اور ہماری حمایت و مدد کے تحت ہے، لہذا آپ بغیر کسی فکر کے اپنے راستے پر چلتے رہیں اور کسی بھی چیز سے نہیں ڈریں۔ آزمائش الہی میں ضروری ہے کہ انسان یہ جان لیں کہ یہ سب خدا کے سامنے انجام پاتے ہیں۔ اس فکر کے ساتھ انسان ان تمام آزمائشوں میں کامیاب و کامران ہو جائے گا، کیونکہ خداوند عالم کو حاضر جاننا اس کی زندگی میں آرامش و سکون کا سبب بنتا ہے۔ خداوند عالم نے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی دلداری کرتے ہوئے سورہ طور کی 48 آیت میں فرمایا، آپ اپنے پروردگار کے حکم کے لیے صبر کریں، آپ ہماری نگاہ کے سامنے ہیں اور ہمیشہ قیام کرتے وقت اپنے پروردگار کی تسبیح کرتے رہیں۔ اور سالار شہیدان کربلا حضرت ابا عبداللہ الحسین علیہ السلام سے بھی یہی معنی نقل ہوا ہے، جب میدان کربلا میں تمام عزیز و اقارب شہید ہو گئے تو آپ نے فرمایا کہ یہ سارے امور خدا کے سامنے انجام پاتے ہیں تو میرے لیے صبر کرنا بہت ہی آسان ہے۔ اب سوال یہ پیدا ہوتا ہے کہ خداوند عالم انسان کو جزا و ثواب دینے میں آزمائش کیوں کرتا ہے؟ کیا خدا کے لیے یہ ممکن نہیں کہ بغیر کسی آزمائش کے ثواب و جزا دیتا؟ اگر خداوند عالم بغیر کسی آزمائش اور امتحان کے ثواب و جزا دے دے تو یہ خدا کی عدالت کے خلاف ہوگا، چونکہ ایک انسان اپنی پوری زندگی گناہ کرتا رہے اور دوسرا شخص ہمیشہ خدا کی اطاعت میں زندگی بسر کرے تو ان دونوں کو مساوی قرار دینا حکم عقل کے بھی خلاف ہے اور قرآن کریم اور خدا کی عدالت کے برخلاف بھی ہے۔ قرآن کریم کا اصول یہ ہے کہ وہ کبھی بھی فاسق و عادل اور متقی و کافر کو برابر قرار نہیں دیتا۔ سورہ 7 کی 28 آیت میں فرماتا ہے، کیا ہم ایمان لانے والے اور نیک عمل کرنے والوں کو زمین میں فساد برپا کرنے والوں جیسا قرار دے دیں، یا صاحبان تقویٰ کو فاسق و فاجر افراد جیسا قرار دے دیں؟ یا سورہ قلم میں فرمایا کہ کیا ہم مسلمانوں کو مجرمین جیسا بنا دیں گے؟ خداوند عالم کی حکمت و عدالت کا تقاضا یہی ہے کہ برے اور اچھے لوگ اور ظالم و عادل کبھی بھی برابر نہیں ہو سکتے ہیں۔ اور سامعین، اب پیش ہے ایک سامع کا خط۔ محترم جناب سردار سہیل احمد صاحب، سردار ریڈیو لسنرز کلب ستوڑا ایبٹ آباد خیبر پختونخوا پاکستان سے واٹس ایپ پر لکھتے ہیں کہ میری جانب سے اور میرے تمام کلب ممبران کی طرف سے تمام اراکین ریڈیو تہران، ایرانی عوام اور سامعین دوستوں کو عشر فجر کی مبارکباد پیش کی جاتی ہے۔ بے شک انقلاب اسلامی ساری دنیا کے لیے مشعل راہ ہے اور اتحاد المسلمین اس پرفتن دور میں بہت ضروری ہے۔ 5 فروری کا پروگرام جامع جم سنا، پروگرام میں صاحبان تقویٰ کے عنوان پر آیات قرآنی کی روشنی میں بہت عمدہ معلومات پیش کی گئی۔ پروگرام کے آخر میں حاتم خراسانی کے حوالے سے داستان اچھی لگی۔ اراکین ریڈیو سے گزارش ہے کہ پروگرام بزم دوستاں کا وقت بڑھا دیا جائے اور کم از کم پروگرام میں 3 خطوط، 3 ای میل اور 3 واٹس ایپ پروگرام ضرور شامل کریں تاکہ سامعین کی حوصلہ افزائی اور پروگرام بزم دوستاں میں مزید نکھار آئے۔ بہت شکریہ۔ اور سامعین محترم جناب سردار سہیل احمد صاحب کے شکریہ کے ساتھ اب پیش ہے ایک داستان۔
سامعین، علامہ تبریزی نے اپنی کتاب اسرار الصلات میں علامہ شیخ مہدی مازندرانی کے حالات زندگی پر روشنی ڈالتے ہوئے لکھا ہے، یہ بزرگ مجتہد اگر کبھی خود کو خدا سے غافل محسوس کرتے تو اپنے بیٹے اور ملازم کو لے کر شہر سے باہر نکل جاتے تھے اور اپنے بیٹے اور ملازم سے کہتے تھے، میرے حکم پر عمل کرنا تم دونوں کے لیے ضروری ہے یا نہیں؟ یہ دونوں جواب دیتے، کیوں نہیں، آپ کی بات ماننا ہمارے لیے ضروری ہے۔ اس کے بعد آپ فرماتے، میں لکڑیاں میدان میں جمع کرتا ہوں، تم بھی لکڑیاں جمع کرو۔ پھر علامہ مازندرانی یہ حکم دیتے تھے کہ لکڑیوں کو جلاؤ اور مجھے اس آگ کی طرف کھینچ کر لے جاؤ۔ اس حالت میں یہ شیخ بزرگوار اپنے آپ سے کہتے تھے، اے بوڑھے گنہگار، یہ خیال کر کہ گویا قیامت برپا ہو چکی ہے اور تجھے پکڑ کر آگ میں ڈالنے کے لیے لے جایا جا رہا ہے، تو بھلا اس آگ کی گرمی کیسے برداشت کر سکے گا؟ تجھ سے تو صرف آگ کی قربت اور تپش بھی برداشت نہیں ہوتی ہے۔ اس طرح وہ اپنے آپ کو خدا سے غافل نہیں ہونے دیتے تھے۔ شیخ بزرگوار کا یہ عمل اپنے مولا و آقا حضرت علی علیہ السلام کے اس طرز عمل سے مماثلت رکھتا ہے جب انہوں نے ایک یتیم کے لیے تندور جلایا اور آگ کی گرمی پہنچی تو آپ نے فرمایا، اے علی، اس آگ کی گرمی کا مزہ چکھو، کیونکہ تم آخرت کی آگ کی گرمی کا مزہ چکھنے کی سکت نہیں رکھتے ہو۔
سامعین، اسی کے ساتھ پروگرام جامع جم اپنے اختتام کو پہنچا۔ اجازت دیجیے، خدا حافظ۔